नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन, भोलि दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने, 7 दिनमा काज क्रिया सक्ने परिवारको भनाई।
चीनसँग विगतमा गरिएका सम्झौता कार्यान्वयनमा जोड़ दिने प्रधानमन्त्री ओलीको भनाई। भोलिदेखि शुरू हुने चीन भ्रमणले दुई देश बीचको सम्बन्धलाई अझै उच्चाइमा पुर्याउने दावी।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल सिन्हा र गृहमन्त्री थापाको राष्ट्रिय सभामा 6 वर्षको कार्यकाल, अर्थमन्त्री खतिवडा राष्ट्रिय सभामा 2 वर्ष मात्र सदस्य बन्न पाउने।
यसै वर्षको अन्त्यतिर दुई कोरिया बीचको युद्ध समाप्तिको औपचारिक घोषणा गरिने, 65 वर्ष लामो युद्ध अन्त्य हुने।
र विश्वकप फुटबलमा स्वीडेनद्वारा दक्षिण कोरिया पराजित, बेल्जियम र पनामा तथा इङ्ल्यान्ड र ट्युनिसियाको खेल पनि आजै।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि, निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509, 433-2509। मोबाइल 98-49-421-216।
भाका नागेका ऋणीहरूलाई कर चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
यस बैंकबाट विभिन्न शीर्षक अन्तर्गत ऋणले 2063 चैत मसान्त अगाडि भुक्तानी म्याद नागेका कर्जाहरू मध्ये रु 1 करोडसम्म कर्जा लिए हालसम्म पनि सामा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही 2075 असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको यस बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको सुविधा लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2075 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो लिलामी तथा अन्य कानूनी कारवाहीबाट बैंकको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त थैलीको क्यान्सरबाट पीड़ित 65 वर्षका उहाँको बाँसबारी स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बेलुकी 5:35 निधन भएको अस्पतालले जनाएको छ। उपचारका लागि बेलायत गए पनि औषधिले काम नगरेपछि डाक्टर देवकोटा नेपालमा नै प्राण त्याग्ने भन्दै फर्कनु भएको थियो। त्यसपछि उहाँलाई न्यूरो अस्पतालमा नै राखिएको थियो। आफ्नो जन्मस्थान जाने इच्छा व्यक्त गरेपछि उहाँलाई गत हप्ता मात्र हेलिकप्टरबाट गोर्खा लगिएको थियो। डाक्टर देवकोटाको निधन भएको समाचार सुनेपछि उहाँका शुभचिन्तकहरू अहिले न्यूरो अस्पताल बाँसबारीमा भेला भएका छन्। डाक्टर देवकोटाको शवलाई श्रद्धाञ्जलीका लागि भोलि बिहान 8-1 बजेसम्म न्यूरो अस्पताल बाँसबारीमा राखिनेछ। त्यसपछि उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। उहाँको काजक्रिया 7 दिनमा सक्ने परिवारले जनाएको छ। डाक्टर उपेन्द्र देवकोटाको काजक्रिया 3 छोरी र श्रीमतीले गर्नेछन्। अध्ययनपछि बेलायतमा नै न्यूरो सर्जरी शुरू गरेका देवकोटा स्वदेशमा नै काम गर्ने भन्दै नेपाल फर्कनु भएको थियो। वीर अस्पतालमा न्यूरो अर्थात मस्तिष्कको शल्यक्रिया उहाँले नै शुरू गर्नुभएको हो। पछि उहाँले बाँसबारीमा न्यूरो अस्पताल स्थापना गर्नुभयो। डाक्टर देवकोटा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्वास्थ्य मन्त्री पनि बन्नुभएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा विगतमा गरिएको सम्झौता कार्यान्वयनमा जोड़ दिने बताउनु भएको छ। प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्धलाई अझै सुदृढ बनाउन चिनिया नेतृत्वसँग प्रष्ट दृष्टिकोण राख्ने पनि प्रष्ट पार्नुभयो। भोलि शुरू हुने आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी दिने क्रममा आजको प्रतिनिधि सभा बैठकमा उहाँले भ्रमण देशको वृहत्तर हितमा केन्द्रित हुने प्रष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले पारवहन, रेल सेवा सञ्चालन, ऊर्जा क्षेत्रको विकास गर्ने विगतको सहमति कार्यान्वयनमा तीव्रता दिन आफ्नो भ्रमण केन्द्रित हुने पनि स्पष्ट पार्नुभयो।
ट्रान्जिट ट्रान्सपोर्ट एग्रिमेन्ट जस्ता कुराहरू, रेल जस्ता कुराहरू, क्रस बोर्डर ट्रान्समिसन लाइनका कुराहरू, या यस्ता अरू अनेक समझदारीहरू, सम्झौताहरू भएका थिए र यसपल्ट मेरो भ्रमणमा मूलत ती सम्झौताहरू, ती एग्रिमेन्ट्स र हामीले संयुक्त वक्तव्यमा उल्लेख गरेका कुराहरूको सम्बन्धमा थप छलफल गर्छौँ। हाम्रा प्राथमिकता के हुन्, ती विषयहरूमा हामी आफ्ना दृष्टिकोणहरू राख्छौँ, उहाँहरूलाई जानकारी गराउँछौँ।
उहाँले भ्रमणका क्रममा चीनको वान बेल्ट वान रोड अवधारणालाई अघि बढाउने विषयमा पनि छलफल हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति शी जिङपिङ र समकक्षी ली खछ्याङसँगको भेटमा दुई देशबीचको सम्बन्धलाई अझै उचाइमा पुर्याउने गरी स्पष्ट दृष्टिकोण राख्ने पनि बताउनुभयो।
चीनका राष्ट्रपति महामहिम शी जिङपिङसँग मेरो शिष्टाचार भेटघाट हुनेछ र त्यस बेला मैले नेपालका हित र दृष्टिकोणहरू राख्नेछु। नेपाल र चीनका बीचका सम्बन्धहरूलाई सुदृढ गर्ने पक्षहरूलाई अझ स्पष्ट सुदृढ कसरी गर्न सकिन्छ भनेर राख्नेछु र त्यसै गरेर मेरा समकक्षी चीनका प्रधानमन्त्री महामहिम ली खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा द्विपक्षीय छलफल हुनेछ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा तातोपानी नाका खुलाउने विषयमा पनि कुरा गर्ने बताउनुभयो। उहाँले नेपालको विकासमा चिनिया लगानी बढाउन पनि आफ्नो भ्रमण सफल हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन आन्तरिक स्रोत साधन पर्याप्त नभएपछि छिमेकी देशको सम्बन्ध विस्तारमा सरकारले जोड दिएको पनि प्रष्ट पार्नुभयो।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हाको राष्ट्रिय सभामा कार्यकाल छ वर्ष कायम भएको छ। आज भएको गोला प्रथाबाट गृहमन्त्री रामबहादुर थापा बादलले पनि छ वर्ष राष्ट्रिय सभाको सदस्य हुने अवसर पाउनुभएको छ। उपाध्यक्ष शशिकला दाहालको पदावधि भने चार वर्षको भएको छ। यस्तै अर्थमन्त्री डाक्टर युवराज खतिवडाको कार्यकाल भने दुई वर्षको मात्र तय भएको छ। राष्ट्रिय सभाका एक तिहाई सदस्य दुई वर्षमा परिवर्तन हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार अहिलेका राष्ट्रिय सभाको सदस्यको कार्यकाल गोला प्रथाबाट दुई, चार र छ वर्ष कायम गरिएको हो। जस अनुसार गोला प्रथाबाट 19 जनाको पदावधि दुई वर्ष, 20 जनाको चार वर्ष र बाँकी 20 जनाको पदावधि छ वर्षको निर्धारण गरिएको छ। दलगत रूपमा हेर्दा नेपाली काँग्रेसका 13 मध्ये 7 जना सांसदको अवधि दुई वर्षमा सकिने भएको छ। आजको गोला प्रथाबाट दुई वर्षको कार्यकाल पाएका राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि उनीहरूको ठाउँमा नयाँ सदस्य छानिनेछन्। राष्ट्रिय सभामा हरेक प्रदेशका 8 जना र सरकारको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित 3 जना गरी 59 सदस्य छन्। हरेक दुई वर्षमा जुन प्रदेशको जुन कोटाको सीट खाली हुने हो त्यही प्रदेशबाट त्यही कोटामा नयाँ सदस्य चयन गरिनेछ। गोला प्रथाबाट दुई वर्ष, चार वर्ष र छ वर्ष पदावधि पाउने सांसदहरूको नामावली उज्यालो अनलाइनमा पढ्न सकिन्छ।
बर्खाको समयमा हुने बाढी, पहिरो तथा डुबान लगायतका विपदमा परेकाको उद्धारका लागि नेपाली सेनाले क्षेत्रीय रूपमा हेलिकप्टर सहितको उद्धार टोली तयारी अवस्थामा राख्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको पहिलो बैठकमा आज नेपाली सेनाले प्रदेश 1 इटहरी, प्रदेश 4 पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा हेलिकप्टर सहितको खोज तथा उद्धार टोली तयारी अवस्थामा राख्ने बताएको हो। त्यस्तै जल तथा मौसम विज्ञान विभागले जल तथा वर्षा मापन केन्द्रमा रहेका जल तथा वर्षा मापन उपकरणलाई चालू अवस्थामा राख्ने र पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउने भएको छ। बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले मनसूनमा हुन सक्ने बाढी, पहिरो र डुबान जस्ता विपदबाट हुने क्षति कम गर्नका लागि तयार रहन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको सामना गर्न सुरक्षा निकाय, प्रदेश र स्थानीय सरकारलाई पनि प्रधानमन्त्रीले निर्देशन दिएको सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो। प्रदेश सरकारका प्रतिनिधि समेत सहभागी बैठकमा प्रधानमन्त्री ओलीले उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई विपद व्यवस्थापनका लागि नीतिगत निर्णय लिन आवश्यक भए त्यसमा ढिलाइ नगर्न पनि निर्देशन दिनुभएको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षका लागि सशर्त अनुदानमा विनियोजन भएको तर खर्च हुन नसकेको रकम फिर्ता गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। मन्त्रालयले आर्थिक वर्ष 2074-75 बजेट अन्तर्गत सशर्त अनुदान विनियोजन गरिएको तर स्थानीय तहले खर्च गर्न नसकेको बजेट फिर्ता मागेको हो। मन्त्रालयले देशभरिका 753 स्थानीय तहलाई पत्र पठाएर असार मसान्तभित्रमा खर्च हुन नसकेमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत रकम फिर्ता गर्न भनेको छ। सरकारले चालू आर्थिक वर्षका लागि 753 स्थानीय तहमा 3 किस्तामा 76.5 अर्ब रूपियाँ हस्तान्तरण गरेको थियो। मन्त्रालयले सशर्त अनुदानका रूपमा स्थानीय तहमा पठाएको ज्येष्ठ नागरिक दीर्घ सेवा सम्मान कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, गरीबसँग विशेषोर कार्यक्रम, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम लगायतका कार्यक्रमको खर्च नभएको बजेट फिर्ता पठाउन भनेको हो।
न्याय परिषदको परीक्षा प्रणालीबाट जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ। परीक्षा प्रणालीबाट 16 जिल्ला न्यायाधीश नियुक्त गर्ने न्याय परिषदको निर्णय बदर गर्न माग गर्दै उज्जवल राम श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। संविधान र न्याय परिषद ऐन बाझिने गरी गरिएको निर्णय बदर गर्नुपर्ने रिट निवेदक श्रेष्ठले दावी गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो। न्याय परिषदको निर्णय अनुसार परीक्षा प्रणालीबाट 16 जिल्ला न्यायाधीशहरू नियुक्त भइसकेका छन्। सोही निर्णय बदर गर्न माग गर्दै दायर गरिएको रिटमा न्याय परिषद र न्याय सेवा आयोगलाई विपक्षी बनाइएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
केटाहरू के रोकिएको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेका छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 GB दरले 3 दिनको लागि 3 GB डाटा पाइन्छ क्या?
ओहो साँच्चै चमत्कार, 100 रुपियाँमा 3 GB, म पनि कुदे। सस्तो डाटा चमत्कार, शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नु पर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेका ग्राहक महानुभावहरूले असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा नजिकको शाखामा सम्पर्क गरी उक्त विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड प्रधान कार्यालय।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन, भोलि दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने, चीनसँग विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड़ दिने प्रधानमन्त्री ओलीको भनाई, राष्ट्रिय सभाका अध्यक्ष तिमिल सिन्हा र गृहमन्त्री थापाको राष्ट्रिय सभामा 6 वर्षको कार्यकाल लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, चितवनको नारायणघाट मुगलिङ सड़क खण्ड निर्माणको काम सकिनै लागेको छ। कालो पत्रे गर्ने काम सकिएपछि यात्रुलाई यात्रामा केही सहज भएको छ। तर यो सड़कमा फराकिलो पिच बनेसँगै चालकले तीव्र गतिमा गाड़ी चलाउने क्रम बढ़ेको छ, जसका कारण दुर्घटना बढ़ेका छन्। त्यसैले दुर्घटना कम गराउनका लागि भन्दै सड़क सुरक्षाका लागि संरचना बनाउने काम शुरू भएको छ। चितवनबाट उज्यालो सहकर्मी राधेश्याम खतिवडाको रिपोर्ट।
अब यो अलिकति त थोरै तपाईँको प्राकृतिक जस्तै पहिरो जाने पनि केही त्यसको पनि थोरै भूमिका छ, तर नर्मली 70+ चाहिँ तपाईँको तीव्र गति नै देखिन्छ। अहिलेसम्मको दुर्घटनामा त्यो जति पनि भएको छ तीव्र गति नै छ। तीव्र गतिमा गाडी आउने अनि ट्रक टर्निङ गरेर गाडी चाहिँ त्यो कट आउन नसकेपछि बढी दुर्घटना भएको छ।
उहाँ हुनुहुन्थ्यो जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेद प्रसाद गौतम। नारायणघाट मुगलिङ सड़क खण्ड 4 वर्षमा विस्तार भएर फराकिलो बनेपछि चालकले तीव्र गतिमा गाडी चलाउने गरेका छन्, जसले गर्दा यो सड़कमा दुर्घटनाको जोखिम बढेको छ। सड़क विस्तार भइसकेपछि 36 किलोमिटर दूरी रहेको नारायणघाट मुगलिङ सड़क खण्ड अहिले 40 मिनटमा पार गर्न सकिने भएको छ। यो सड़कमा 8 प्रकारका सुरक्षा संरचना बनाइनेछ। दुर्घटना कम गर्न सड़क संरचनासँगै चालकहरू पनि सचेत हुनुपर्छ। सबै गाडी चालकले आफ्नो लाइनमा सवारी चलाइदिने र सड़क अनुशासनको पालना गर्न सके दुर्घटना नै हुँदैनन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेद प्रसाद गौतम।
बाटो अलिकति चुनौतीपूर्ण पनि छ, रिक्सी पनि छ, त्यस कारणले अब सबभन्दा हामी सम्पूर्ण चालकहरूलाई के अनुरोध गर्छौँ भने तपाईँहरू कृपया स्पिड लिमिट कन्ट्रोल गर्नुहोला। त्यहाँ हामीले स्पिड लिमिट राखिदिएका छौँ, त्यसको स्पिड लिमिटभन्दा बढी भन्ने त्यसलाई हामी राडरगन हामी युज गरिरहेका छौँ, राडरगनले हामी कारवाही पनि गर्छौँ। जतिखेर ट्राफिक प्रहरी बाटामा छैन भने चाहिँ गाडी भुइँकाउने प्रवृत्ति चाहिँ रोक्नुपर्छ। ट्राफिक त्यो लिमिट कति हो भनेर राखेर साइन बोर्डहरू राखेर अनि हामी क्राइम गार्ड तुरन्तै लागू गर्ने कोसिस गरिरहेका छौँ। अब यो 2-4 दिनको अधिनमा हामी तुरन्तै ट्राफिक क्राइम गार्ड चाहिँ लागू गर्छौँ। हामी
सडकमा दायाँ बायाँ किनारामा पहेँलो रेखा तान्ने, लेन छुट्याउन बीचमा सेतो रेखा र पैदल यात्रीलाई बाटो काट्न जेब्रा क्रसिङ बनाउने मात्र होइन, तीव्र गतिका गाडी सड़कबाट तल नखसुन् भनेर जोखिमपूर्ण ठाउँमा ढुङ्गाको ढलानको र फलामको बार लगाउने काम पनि चलिरहेको छ। नारायणघाट मुगलिन सड़क खण्ड निर्माण आयोजनाका आवासीय इन्जिनियर पुष्कर रेग्मी।
रोड सेफ्टीमा ट्राफिक साइनहरूको इन्स्टलेसन, रोड मार्किङ, सेन्टर लाइन र एज मार्किङ, जेब्रा क्रसिङहरू, झाड मार्किङहरू र पुलको दायाँ बायाँ ग्याबिङको स्ट्रक्चरहरू लगाउने, हजार्ड मार्किङहरू गर्ने, पुलको रेलिङमा पेन्ट लगाउनेहरू हुन्छ, र त्यसपछि सेफ्टी ब्यारियरहरूको कन्स्ट्रक्सन, डब्लुबिङ ब्यारियर र ठाउँ ठाउँमा डेलिनेटरहरू पनि, ग्याबिङ ब्यारियरहरू, आरसिसी ब्यारियरहरूको काम हुन्छ।
तीन वर्ष अघिको एक सर्वेक्षण अनुसार नारायणघाट मुगलिन सडक खण्डमा दैनिक 8,500 गाडी गुड्ने गरेका थिए, अहिले यहाँ गुड्ने गाडी बढेका छन्। देशकै राजधानी काठमाडौँलाई पूर्व तथा पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग यो सडक खण्ड अत्यावश्यक सामान ढुवानीका लागि पनि मुख्य हो। त्यसैले 24 घण्टा व्यस्त रहेको यो सडकमा गाडी चलाउँदा चालकहरूले पनि सावधानी अपनाउनै पर्दछ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नारायणघाट मुगलिन सडक खण्डको काली खोलामा सडक माथिबाट खसेको ढुङ्गाले लाग्दा ट्रक चालकको ज्यान गएको छ। गैराती ढुङ्गा खसेर G1/82 नम्बरको ट्रकमा लाग्दा चालक तनहु शुक्ल गण्डकी नगरपालिकाका 36 वर्षीय कृष्ण ढुङ्गानाको ज्यान गएको प्रहरीले जनाएको छ। पानी पर्न थालेसँगै नारायणघाट मुगलिन सडक खण्डको ठाउँ ठाउँमा पहिरो जान र ढुङ्गा खस्न थालेको छ। बाटो विस्तारका क्रममा काटिएका पहाड़ तथा चट्टान खस्ने जोखिम धेरै छ। यो सडक खण्डको काली खोला लगायतका केही क्षेत्रलाई अति जोखिमयुक्त क्षेत्रको रूपमा राखिएको छ।
जिल्ला अदालत धादिङले मुद्दा दर्ता भएको 13 दिनमै जबरजस्ती करणी र हाडनाता करणीको मुद्दाको फैसला गरेको छ। जिल्ला अदालत धादिङले एक गर्भवती 15 वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने बेनीघाट रोराङ गाउँपालिका 20 वर्षीय कपिल सुनवार भिकालाई 15 वर्ष कैद गरी अभियुक्तबाट 25,000 रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो। अभियुक्त कपिल सुनवार भिकालाई जबरजस्ती करणीमा 7 वर्ष, गर्भवतीलाई करणी गरेकोमा थप 5 वर्ष र 3 पुस्ताभित्रको हाडनातामा करणी गरेकोमा थप 3 वर्ष सजाय गर्ने फैसला गरेको हो। 2074 चैत्र 25 गते पछिल्लो 3 पुस्ताभित्रको 15 वर्षीय एक बालिका बलात्कार गरेपछि प्रहरीले उजुरीको आधारमा जेठ 1 गते गिरफ्तार गरेको थियो। बालिकाको पेटमा बच्चा भएको र बच्चा भएको अवस्थामा समेत बलात्कार गरेको प्रमाणित भएको छ।
यसैबीच भोजपुरमा आफ्नै आमालाई बलात्कार गरेको आरोपमा एक छोरा पक्राउ परेका छन्। साल्पा सिलिचो गाउँपालिका 2 दोबानेमा आफ्नै 62 वर्षकी आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले 20 वर्षीय छोरालाई पक्रेको हो। आमाले आफूलाई छोराले करणी गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागि उनका छोरालाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारूले जानकारी दिनुभयो।
यता कैलालीको धनगढ़ीमा जन्माएर फालिएको शिशु फेला परेको छ। अवैध यौन सम्बन्धपछि जन्मेको शिशु धनगढ़ी उपमहानगरपालिका 4 उत्तर बेहडीमा फेला परेको प्रहरीले जनाएको छ। 14 वर्षीय किशोरीले शिशु जन्माएर आफ्नै घरको पछाडि दाउराको खातमा बोरामा बेरेर फालेको अवस्थामा भेटिएको हो। बच्चा रोइरहेको अवस्थामा छिमेकीले फेला पारेपछि प्रहरीमा खबर गरेका थिए। प्रहरीले बेवारिसी अवस्थामा फेला परेको शिशुलाई सेती अञ्चल अस्पतालमा लगेर उपचारका लागि भर्ना गरेको छ। शिशुसँगै किशोरी आमालाई पनि अस्पताल भर्ना गरिएको छ। शिशुलाई बेवारिसी अवस्थामा फाल्ने किशोरी आमाले बच्चा कसको हो भनेर खुलाएकी छैनन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। विश्वकप विशेष र मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी, कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग माभि निमाभि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 0142460024 42,954,301।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकमा अझै 10% घर निर्माण शुरू नगरेको पाइएको छ। कामदारको अभाव, निर्माण सामग्रीमा मूल्यवृद्धि, गुनासो राख्नेको गुनासो फर्स्यौटमा ढिलाइ जस्ता कारण समस्या भएको हो। सिन्धुपाल्चोकमा 85,500 लाभग्राहीसँग आवास निर्माणको सम्झौता भएको छ।
नेपाल र जापान बीच भएको हवाई सम्झौता 25 वर्षपछि नवीकरण भएको छ। सन् 1993 पछि आज जापानमा भएको सम्झौता अनुसार नेपाली विमानले अब जापानको हानेडा विमानस्थल बाहेक अरू सबै विमानस्थलमा हप्ताको 14 उडान भर्न पाउनेछन्। नेपाल र जापानी उच्च अधिकारी बीच भएको सम्झौता अनुसार नेपालले हप्तामा 14 धेरै उडान नहुने गरी दिनमा 3 पनि उडान गर्न सक्नेछ। सन् 1993 भएको सम्झौता अनुसार नेपालले जापानको ओसाकामा हप्तामा 2 उडान भर्न पाउने सम्झौता थियो। त्यति बेला बोइङ 727 र 757 मोडलका विमान मात्रै उडान गर्न पाइने भए पनि आजको सम्झौतापछि भने नेपालले जुनसुकै विमान पनि जापानमा उडाउन सक्नेछ।
शेयर कारोबारमा लिने पुँजीगत लाभकरको विषयमा अध्ययन गर्न बनेको समितिले अल्पकालीन र दीर्घकालीन लगानी तथा हकपर्द र बोनस शेयरमा वेटेज एभरेज अर्थात शेयर किनेर राखेको समयको आधारमा पुँजीगत लाभकर लिन सुझाव दिएको छ। शेयर किनेर तुरन्तै बेच्नेलाई बढी र धेरै समयसम्म राख्नेलाई कम कर लिन समितिले सुझाव दिएको हो। समितिको सुझावपछि हकपर्द र बोनस शेयरमा अंकित मूल्यलाई नै आधार मानेर लाभकर लिने सम्भावना न्यून भएपछि शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने चीन भ्रमणका विषयमा कुशल पोखरेल फेसबुकमा लेख्नुहुन्छ। विगतमा छिमेकी देशको भ्रमण गर्नुभन्दा पहिले धेरै नै बहस चल्ने गर्दथे ताकि पछि देशलाई हानि हुने गरी कुनै त्यस्ता सन्धि सम्झौता नहोस् भनेर। तर पनि केही सम्झौता राष्ट्रिय हितको विपरीत भएको हुनाले प्रधानमन्त्री विवादमा पर्ने गरेका थिए। यो पटक सबैको मन जित्ने गरी देशको हितमा काम होस् अनि चीन र नेपालको मित्रता सुधार्ने मात्रै होइन विकासको गतिलाई नै उच्च बनाउने आयामहरू थपिउन्। उहाँलाई चीन भ्रमणको शुभकामना।
राष्ट्रिय सभाका सदस्यको कार्यकाल गोलाब रथाद्वारा टुङ्गिएको खबर उज्यालो अनलाइनमा पढेर देवेन्द्र कुमार ट्विटरमा लेख्नुहुन्छ, हाम्रो देशका नेताको तलब भत्ता, पार्टी एकता, कसले कुन मन्त्री बन्ने, कुन सांसदको कार्यकाल कति हुने, कुन मन्त्री राष्ट्रको ढुकुटीबाट रकम उठाई विदेश भ्रमणमा जाने काम गोलाब रथाबाट टुङ्गिन समय लाग्दैन। तर देश र नागरिकको विकासका लागि कहिले कसैले केही गर्दैनन्।
त्यस्तै विश्वकप फुटबलको विषयमा सन्दीप सिटौलाले फेसबुकमै लेख्नु भएको छ, विश्वकप रसियामा हुँदैछ तर नेपालमा नेपाली नेपाली बीच एक आपसमा निकै अमानवीय व्यवहार उत्पन्न भइरहेको देखिन्छ। हामी पहिला नेपाली हौं अनि मात्रै अरू देश भन्ने भावनाले खेल हेरौं। सबैले आफूले मन परेको टीमलाई समर्थन गर्नुहोस् तर खेलाड़ीको मानहानी हुने गरिएका गतिविधि नगर्नुहोस्, यसतर्फ सबैको ध्यान जाओस्।
अनि कैलालीबाट लक्ष्मण साईको प्रतिक्रिया छ, आफ्नो देशको खेलाड़ीको नाम समेत थाहा हुँदैन हामी नेपालीलाई, तर आजभोलि विश्वकप आउँदा खाना पानी समेत नखाई हेरेको देख्दा दया लागेर आउँछ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 3556 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रमा खड्का र बिना नेउपाने। अब विदेशको खबर। दक्षिण कोरिया र उत्तर कोरियाले दुई देशबीचको 65 वर्ष लामो युद्ध अन्त्यको औपचारिक घोषणा गर्ने भएका छन्। यो वर्षको अन्त्यतिर युद्ध अन्त्यको घोषणा गर्ने तयारी भइरहेको दक्षिण कोरियाली विदेश मन्त्री काङ कियाङ हुआले जानकारी दिनुभएको छ। युद्ध अन्त्य गर्ने बारेमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाली नेता किम जोङ उन यसअघि नै सहमत भइसक्नु भएको छ। गत अप्रेल 27 दुई कोरिया बीच र जुन 12 अमेरिका र उत्तर कोरिया बीच वार्ता भएपछि युद्ध अन्त्यको वातावरण बनेको हो। कतिपयले भने दुई कोरिया बीचको वार्तासँगै कोरियाली युद्ध अन्त्य भइसकेको विश्वास गर्दै आएका छन्।
उज्यालो रेडियोबाट प्रसारण भइरहेको नेपाल खबरमा अब खेल खबर। 18 वर्ष मुनिको ललित मेमोरियल फुटबलमा आज सुदूरपश्चिम फुटबल क्लब र हिमालयन शेर्पा विजयी भएका छन्। एन्फा कम्प्लेक्स सातो बाटोमा भएको खेलमा सुदूरपश्चिमले मनाङ मर्स्याङदीलाई 4-2 हराएको हो। आजको जितपछि सुदूरपश्चिमको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ। त्यस्तै आजको अर्को खेलमा हिमालयन शेर्पा क्लबले 3-स्टार क्लबलाई 6-2 फराकिलो अन्तरले हरायो। हिमालयन शेर्पाका लागि सञ्जय धिमाल एक्लैले 5 गोल गरे।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
विश्वकप फुटबल अन्तर्गत आजको पहिलो खेलमा एसियाली देश दक्षिण कोरिया पराजित भएको छ। केही बेर अघि सकिएको खेलमा दक्षिण कोरिया स्वीडेनसित 1-0 पराजित भएको हो। 65 मिनटमा पेनाल्टीमा गोल खाँदै कोरिया पराजित भयो। भिडियो असिस्टेन्ट रेफ्री अर्थात भारको मद्दतमा रिभ्यू गरेर स्वीडेनलाई पेनाल्टी प्रदान गरिएको थियो, जसलाई स्वीडेनका कप्तान आन्द्रेज ग्रानविस्टले खेर जान दिएनन् र टीमलाई 3 अङ्क दिलाए।
विश्वकप फुटबलमा केही बेरमा बेल्जियम र पनामाले खेल्दैछन्। बेल्जियम सन् 1930 पहिलो विश्वकप खेल्ने टोली हो भने पनामाले पहिलोपल्ट विश्वकप खेल्न लागेको हो। अमेरिका हन्डुरसलाई पछि पार्दै पहिलोपल्ट विश्वकपमा छानिएको पनामाले छनौटको 5 चरणमा खेलेका 10 खेलमा 3 खेल मात्र जितेको हो। उसले छनौटमा गरेको भन्दा खाएको गोल 1 छ। त्यस्तै पनामासँग खेल्न लागेको बेल्जियम 4 वर्ष अघिको विश्वकप र 2 वर्ष अघि भएको युरोकपमा क्वार्टर फाइनलसम्म पुगेको थियो। चोटका कारण बेल्जियमका 2 मुख्य खेलाडी थोमस भर्मेलन र भेन्सेन्ट कम्पनी आजको खेलमा हुने छैनन्।
यस्तै विश्वकप फुटबलमा आज राति पाउने 12 इङ्ल्यान्ड र ट्युनिसियाले खेल्नेछन्। इङ्ल्यान्डको यो विश्वकप टोलीमा सबै घरेलु क्लबबाटै व्यावसायिक फुटबल खेल्ने खेलाडी छन्। इङ्ल्यान्ड र ट्युनिसियाले सन् 1998 विश्वकपको समूह चरणमा पनि आफ्नो पहिलो खेल एकअर्का विरूद्ध खेलेका थिए। त्यति बेला इङ्ल्यान्ड 2-0 विजयी भएको थियो।
डिफेन्डिङ च्याम्पियन जर्मनीलाई 1-0 हराएपछि मेक्सिकन नागरिकमा खुसीको सीमा थिएन। मेक्सिकोले विश्वकप इतिहासमा पहिलो पटक जर्मनीलाई हराएको थियो। साथै जर्मनी पनि 36 वर्षमा पहिलो पटक विश्वकपको पहिलो खेल हार्न पुग्यो। खेल रूसमा भएको थियो तर भूकम्प मेक्सिकोमा गयो। इन्स्टिच्युट अफ जियोलोजिकल एन्ड एटमोस्फेरिक इन्भेस्टिगेसनका अनुसार आइतबार मेक्सिकोको राजधानी मेक्सिको सिटीका 2 ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो। मेक्सिकोका लागि इर्विङ लोजानोले 35 मिनटमा गोल गरेको 7 सेकेन्ड पछि भूकम्पको धक्का महसुस भएको इन्स्टिच्युटले जनाएको छ। यसलाई उनीहरूले आर्टिफिसियल क्वेक अर्थात कृत्रिम भूकम्पको संज्ञा दिएका छन्। प्रशंसकहरू जितको खुसियालीमा उफ्रिँदा कृत्रिम भूकम्प गएको बताइएको छ।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
र दक्षिण कोरिया तथा उत्तर कोरियाले आउँदो एसियाली खेलकुद प्रतियोगिताका लागि संयुक्त टोली बनाउने भएका छन्। 2 महिनापछि इन्डोनेसियामा हुने प्रतियोगिताका केही खेलमा उनीहरूले संयुक्त टोली बनाउने सहमति आज गरेका हुन्। दुई कोरियाका खेलकुद सम्बन्धी निकायका उच्च अधिकारीहरूको संयुक्त बैठकले खेलाड़ीको संयुक्त टोली बनाउने निर्णय गरेको छ। प्रतियोगिताको उद्घाटन र समापन समारोहमा पनि दुई कोरियाले संयुक्त प्रदर्शन गर्ने तय भएको छ। यसअघि गत फेब्रुअरीमा भएको शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा पनि उत्तर कोरिया र दक्षिण कोरियाले संयुक्त रूपमा प्रदर्शन गरेका थिए। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन। भोलि दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने। 7 दिनमा काज क्रिया सक्ने परिवारको भनाई।
चीनसँग विगतका सम्झौता कार्यान्वयनमा जोड दिने प्रधानमन्त्री ओलीको भनाई। भोलिदेखि शुरू हुने भ्रमणले दुई देश बीचको सम्बन्धलाई अझै उचाइमा पुर्याउने दावी।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल सिन्हा र गृहमन्त्री थापाको राष्ट्रिय सभामा वर्षको कार्यकाल, अर्थमन्त्री खतिवडा राष्ट्रिय सभामा दुई वर्ष मात्र सदस्य बन्न पाउने,
यो वर्षको अन्त्यतिर दुई कोरिया बीचको युद्ध समाप्तिको औपचारिक घोषणा गरिने, 65 वर्ष लामो युद्ध अन्त्य हुने,
र विश्वकप फुटबलमा स्वीडेनद्वारा दक्षिण कोरिया पराजित, बेल्जियम र पनामाको खेल केही बेरमा शुरू हुँदै इङ्ल्याण्ड र ट्युनिसियाको खेल पौने 12 बजे।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी मदन पौड्याल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।